नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइनमा www.vijayfm.org.np र 101.6 विजय एफएम नामको आधिकारिक फेसबुक पेज मार्फत संसारभरकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको विजय खबरमा माया कडेलको नमस्कार। सुरुवातमा प्रमुख खबरका मुख्य शीर्षकहरू। नेपालको नयाँ नक्सा निशाना छापमा कालापानी लिपुलेक र लिम्पिया धुरा समेटिएको नक्सा राख्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मत अनुमोदन। खुसियालीमा आज देशका विभिन्न स्थानमा दीप प्रज्वलन। कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या 18, थपिए आज 273 संक्रमित, संक्रमितको संख्या 5335 पुग्यो। सरकारलाई क्वारेन्टिन बनाउन चितवनका 26 होटलको लिस्ट, कोठाको मूल्य 8000 सम्म। प्रधानमन्त्री स्वरोजगार कार्यक्रम गैंडाकोट 3 मा आजबाट सुरु। र गैंडाकोट 14 का युवाहरू सरकारलाई खबरदारी गर्दै चितवनमा व्यवहारी शिक्षकको जिम्मा लिने एक्सन फर सोसियल चेन्जको उद्घोष। भोलिबाट पानी पर्ने सम्भावना, सतर्कता अपनाउन मौसमविदको आग्रह।
गैंडाकोट नगरपालिका वडा नम्बर 14 देखि 17 सम्मको सूचना। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस प्रकोपको रूपमा भित्रिन नदिन सबै सचेत रहन र नेपाल सरकारले घोषणा गरेको लकडाउनको पालना गरी सुरक्षित रहन सम्पूर्ण गैंडाकोट 14, 15, 16 र 17 का वडावासीमा हार्दिक अनुरोध गर्दछौ। साथै समय समयमा साबुन पानीले हात धुने, पसलमा किनमेलमा जाँदा सामाजिक दूरी कायम गर्ने, सरसफाईमा ध्यान दिन आग्रह गर्दछौ। कोरोना भाइरसका लक्षण देखिएमा अथवा कुनै समस्या भएमा संयुक्त वडा कार्यालय अमरापुरीको कार्यालयमा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका वडा नम्बर 14 देखि 17 सम्मको संयुक्त वडा कार्यालय।
विजय खबरमा अब खबर विस्तारमा। सुरुवातमा नयाँ नक्सा संसदबाट सर्वसम्मत अनुमोदन भएको छ। सोही प्रसङ्गबाट लिम्पिया धुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधि सभाले सर्वसम्मत अनुमोदन गरेको छ। शनिबार बसेको संसद बैठकले नयाँ नक्सा अनुसार निशान छाप परिवर्तन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पारित गरेको हो। बैठकमा 258 सांसद उपस्थित हुनुहुन्थ्यो। सबैले संविधान संशोधन विधेयकको पक्षमा मत दिनुभएको हो। यो सँगै संविधान संशोधन विधेयक 2/3 भन्दा बढी मतले पास भएको सभामुख अग्नि सापकोटाले घोषणा गर्नुभएको हो।
संविधान दोस्रो संशोधन विधेयक 2077 पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा 258 मत परेको र उक्त संख्या प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्या 275 को 2/3 भन्दा बढी मत भएकोले नेपालको संविधान दोस्रो संशोधन विधेयक 2077 पारित गरियोस् भन्ने प्रस्ताव 2/3 बहुमतभन्दा बढी मतबाट पारित भएको घोषणा गर्दछु।
संविधान संशोधन कार्यान्वयन हुनका लागि अब यो विधेयक राष्ट्रिय सभामा 2/3 बहुमतले पारित हुनुपर्छ। यसैबीच नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रको पालामा देशले गुमाएको भूमि गणतन्त्रमा फिर्ता ल्याउने अवसर प्राप्त भएको बताउनु भएको छ। प्रतिनिधि सभामा संविधान संशोधन दोस्रो विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै उहाँले देशले राजतन्त्रको बेला गुमाएको भूमि अहिले गणतन्त्रको बेला फिर्ता लिने अवसर आएको बताउनु भएको छ।
र नेपालको राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने, भौगोलिक अखण्डतालाई सुदृढ गर्ने एउटा महान अभियानकै क्रममा हामी यहाँ आइपुगेका छौँ। यो विषय कुनै पार्टी विशेषको मात्रै विषय होइन, कुनै नेता विशेषको मात्रै विषय होइन, यहाँ सदनमा भएका सबै राजनीतिक दलहरूको विषय हो र त्यतिको मात्रै पनि होइन, यो आम नेपाली जनताको पनि विषय हो। त्यसकारण यसमा कसैले जस लिने या अपजस दिने भन्दा पनि यो ऐतिहासिक महाअभियान, किनकि लामो समयदेखि यो सङ्घर्ष बहस चल्दै आएको थियो र त्यो बहसको एउटा केन्द्रीकरणको रूपमा अहिले यहाँ आइपुग्दा हामी देशको गुमेको भूभाग फिर्ता लिने प्रक्रियाको एउटा नयाँ चरणमा हामी आइपुगेका हुँ।
यस्तै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सुगौली सन्धि अनुसार काली नदी पूर्वको भाग नेपालकै भएकोले नक्सामा अटाएको बताउनु भएको छ। संविधान संशोधन विधेयकको दफावार छलफलमा सभापति देउवाले अङ्ग्रेज र चीनका डकुमेन्टमा पनि काली नदीको पूर्वको लिम्पिया धुरा लिपुले कालापानी लगायतका भूमि नेपालकै रहेको देखिएको उहाँले बताउनु भएको छ। यो झण्डा मुद्दा भएकाले आफ्नो दलको पूर्ण रूपमा समर्थन रहेको समेत सभापति देउवाको भनाइ रहेको छ। यसमा सबै पार्टीको समर्थन देखिएकोले राष्ट्रिय मुद्दामा नेपाल एकजुट हुन्छ भन्ने सन्देश फेरि फैलिएको उहाँले बताउनु भएको छ।
काली नदी पूर्वको जमिन नेपालको भन्ने कुरा स्पष्ट छ। अङ्ग्रेजले छापेको नक्सामा पनि काली नदी भनिएको छ भने त्यसलाई महाकाली भन्छौँ हामीहरू। गाउँठाउँमा उतातिर काली नै भन्ने चलन छैन पनि। त्यस्तै चाहिँ नै यो चाइनिजको नक्सामा पनि कुटियाङ्दी भन्ने शब्द छ, जसलाई चाहिँ नि त्यसको नेपालीमा गर्ने हो भने त्यो काली नदी नै हुँदो रहेछ। त्यो त्यस कारण चाहिँ नि यो काली नदीको पूर्वी भाग नेपालको भन्ने कुरा स्पष्ट छ। यसमा दुई मात्रै छैन, त्यस कारण चाहिँ नि हाम्रो पार्टीले केन्द्रीय समितिले पनि सुसुल्लो प्रस्तावमा सपोर्ट गर्ने निर्णय गरेको छ। केन्द्रीय समितिको हाम्रो बैठकले सम्पूर्ण सदस्यहरूले कुनै पनि किसिमको चाहिँ नि नेपाल जस्तो आफ्नो भूमिको सम्बन्धमा पूर्ण रूपमा यसमा चाहिँ नि सपोर्ट गरेको छ।
यस्तै समाजवादी पार्टीका सांसद उपेन्द्र यादवले महाकाली सन्धिकर्ता राष्ट्रघात भएकाले जनतासँग काङ्ग्रेस र कम्युनिस्टले माफी माग्नुपर्ने बताउनु भएको छ। महाकाली सन्धि हुँदा आफू सांसद पनि नभएको उल्लेख गर्दै उहाँले त्यति बेला सांसद हुने र नेतृत्व गर्नेहरूले सुगौली सन्धिभन्दा पनि पछि हटेर महाकाली सन्धि गरेकोले माफी माग्नुपर्ने यादवको भनाइ रहेको छ। आज प्रतिनिधि सभा संसदमा संविधान संशोधन विधेयक माथिको छलफल सांसद यादवले नेपालमा हरेक क्षेत्र पहाड तराई र मधेसमा र देशको राष्ट्रियता एकै किसिमको रहेको पनि बताउनु भएको छ।
नेपाली जनता आफ्नो सम्पूर्ण नेपाली जनता हिमाल पहाड तराई मधेसका सबै नेपाली जनता आफ्नो देशप्रति आफ्नो भूमिप्रति सजग छ, समर्पित छ, संवेदनशील छ। यो कुरा आज यो बैठकले देखाउन सक्नुपर्छ। आज यो कुरा हामीले आफ्नो कामबाट देखाउन सक्नुपर्छ। त्यो देखाउनु पर्छ, हामी देखाउँला। विभिन्न आग्रह पूर्वाग्रहले पनि कुराहरू त सुनिन्छ। राष्ट्रियता कसैवाला पनि एकलौटी रे, कसैको एकलौटी राष्ट्रियता रे। राष्ट्रियता कसैवाला हुँदाखेरि ए त्यो मधेसीले राष्ट्रियताको कुरा गर्छ र ए गर्दैन नि। अरे राष्ट्रियता कसैको एकलौटी होइन, याद गर्नुहोस्। सभामुख महोदय, म सबैलाई आग्रह गर्न चाहन्छु, आजबाट राष्ट्रिय एकताको परिभाषा, राष्ट्रियताको परिभाषा र राष्ट्रवाद र राष्ट्रघातको परिभाषा ठिकसँग व्याख्या गरिनुपर्छ र बुझिनुपर्छ। सभामुख महोदय,
यसैबीच राष्ट्रियताको सवालमा सत्ता पक्ष र प्रतिपक्ष नहुने नौलपुरका सांसद शशाङ्क कोइरालाले बताउनु भएको छ। उहाँले संविधान संशोधन विधेयकको दफावार छलफलमा सबै राष्ट्रियताको पक्षमा एकै स्थानमा उभिएको बताउनु भएको हो। यसले संसारभरि नै नेपालीको एकताको सन्देश दिएको समेत डाक्टर कोइरालाको भनाइरहेको छ। नेपालीले वास्तविक परिचय खोजिरहेका भूभाग समेटेर नक्सा सार्वजनिक गर्नु देशकै लागि आवश्यकता रहेको समेत कोइरालाको भनाइ थियो। नेपालको सार्वभौम संसदबाट सरकारले जारी गरेको नयाँ नक्सा पारित भएपछि खुसियालीमा आज देशभरका विभिन्न स्थानमा दीप प्रज्वलन गरिएको छ। यस्तै डलपुर र चितवनका विभिन्न स्थानमा पनि दीप प्रज्वलन गरिने जनाइएको छ। यस्तै आज केही समयमा भरतपुरको 24 कोटीमा दीप प्रज्वलन गर्न लागि जानकारी आएको छ। मदन भण्डारी फाउन्डेसन चितवनको आयोजनामा कार्यक्रम गरिएको र सामाजिक दूरी राख्दै दीप प्रज्वलन गरिने समेत फाउन्डेसनका सहसचिव तिलक रिमालले बताउनु भएको छ। नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या 18 पुगेको छ। पर्सामा गएको बिहिबार ज्यान गुमाएका बेबारिसे मृतकको शवमा र हिजो ज्यान गुमाएका बाराको निजगढका 5 वर्षीय बालकमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यस्तै आज 273 जना कोरोनाका नयाँ बिरामी थपिएका छन्। आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा 273 जना कोरोनाका नयाँ बिरामी थपिएसँगै कुल संक्रमितको संख्या 5,335 पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभएको छ। उहाँका अनुसार आज 36 जना डिस्चार्ज भएसँगै कोरोना संक्रमणपछि निको हुनेको संख्या 913 पुगे। गण्डकी प्रदेशमा आज 5 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशको नलपरासी वर्तकाट सुस्ता पूर्व 1 पर्वतका 4 जना गरी 5 जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद बिन्दु शर्माले जानकारी दिनुभएको छ। गण्डकी प्रदेश नलपरासी वर्तकाट सुस्ता पूर्व मध्यबिन्दु नगरपालिका घर भएका र पालिकाको क्वारेन्टाइनमा रहनुभएका वर्ष 45 का 1 जना पुरुषमा कोरोना संक्रमण भएको अन्य 4 जना पर्वतको रहेको पनि बताइएको छ। यस्तै नलपुरका 1 जना कोरोना संक्रमित निको भएर घर फर्कनु भएको छ। कौशदीबाराका 36 वर्षीय पुरुष कोरोना निको भएर घर गएको मध्यबिन्दु अस्पतालका डाक्टर पुष्कर पौडेलले विजय एफएमसँग कुराकानी गर्दै जानकारी दिनुभएको छ। यस्तै भरतपुर अस्पतालमा शुक्रबार परीक्षण गरिएका 266 पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालले जनाएको छ। भरतपुर अस्पताल COVID-19 प्रयोगशालामा जेठ 30 गते शुक्रबार परीक्षण गरिएका नमुनाहरूमध्ये सल्यानको 79, भरतपुर अस्पतालको 34, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको 36, सिएमसीको 7, सिएमएसको 34, नारायणी सामुदायिक अस्पतालको 55, रत्नगर नगरपालिकाको 7, इच्छा कामनाको 11 गरी 263 जनाको पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएको भरतपुर अस्पतालले जानकारी दिएको छ। यसैबीच भरतपुर कोरोना विशेष अस्थायी अस्पतालले विभिन्न सञ्चार माध्यममा आएको समाचार र सामाजिक सञ्जालमा आएको फोटो र भिडियोप्रति अस्पतालको ध्यान आकर्षण भएको जनाएको छ। अस्पताल प्रशासनले आज प्रेस विज्ञप्ति जारी गर्दै बाथरूममा समस्या आई 10 बेड भएका एउटा पार्टेसनमा पानी छिरेको र संक्रमित बिरामी भएकाले तत्काल मर्मत सम्भव नभएको जनाइएको छ। भरतपुर अस्पतालसँग समन्वय गरेर आज संक्रमित बिरामीलाई भरतपुर अस्पताल स्थानान्तरण गरी मर्मत कार्य सुरु गरिएको पनि जनाइएको छ। साथै अस्पतालले बिरामीहरूको असन्तुष्टि र खाना बहिष्कार भन्ने समाचारको खण्डन गरेका छन्। सरकारी अस्पतालको दैनिक बिरामी खाना प्रयोग गर्दै आएको र थप खाना खाजा र नास्ता भने कोरोना अस्पतालले नै गर्दै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ। कोरोना महामारीको समयमा अस्पतालका स्वास्थ्यकर्मी तथा अस्पतालको व्यवस्थापनसँग परामर्श नगरी एकतर्फी आएको समाचारले दुखित तुल्याएको अस्पतालले जनाएको छ। साथै अस्पतालले COVID-19 लड्नका लागि सल्लाह सुझाव र सहयोगको अपेक्षा समेत गरेको छ। गैंडाकोट नगरपालिका वडा नम्बर 3 प्रधानमन्त्री स्वरोजगार कार्यक्रम आजदेखि सुरु भएको छ। गैंडाकोट 3 भुजेल गाउँदेखि केलादी जोड्ने बाटो खन्ने काम आजदेखि सुरु भएको हो। आज 27 जनाले काम गर्नुभएको थियो। 3.5 मिटर फराकिलो बाटो खन्ने काम आजदेखि सुरु भएको जनाइएको छ। काम भने अहिले दिनगन्ती नभई कामदारमै एक समिति तयार गरी नगरपालिकाले दिएको बजेट नै कामदारलाई ज्यालादारीका रूपमा दिइने जनाइएको छ। गैंडाकोट 14 का युवाहरू सरकारले गरेका राम्रा कामलाई धन्यवाद दिँदै भ्रष्टाचार दण्डहीनता जवाफदेहिता जस्ता विषयमा सरकारलाई खबरदारी गर्न सामाजिक दूरी कायम गर्दै प्रदर्शनमा उत्रिएका छन्। साथै उनीहरूले MCC खारेज गर्न र कालापानीबाट भारतीय सेना तत्काल फिर्ता गर्न माग गरेका छन्। कार्यक्रमको संयोजक रहनुभएका युवा रामबाबु सापकोटाले देश कोभिड-19 को महामारी में गुज्रिएको बेला देशमा भ्रष्टाचार भइरहेको र यसलाई रोक्नका लागि अब युवा एक भएको र यसको विरोधमा लागेको बताउनु भएको छ। गैंडाकोट 14 को राधाकृष्ण चोक हुँदै बुद्ध चोक 16 नम्बर चोक अमरापुरी चोक परिक्रमा गरिएको थियो। युवाले प्रदर्शनका क्रममा ब्याक अफ इन्डिया कालापानी लिपुलेख हाम्रो हो नो आरडिटी 100% पिसिआर स्थानीय विकासमा राजनीतिकरण किन लगायतका प्ले कार्ड लिएका थिए। नेपालमा मनसुन भित्रिएपछि भोलिबाट पानी पर्ने सम्भावना रहेको मौसमविदले जनाएका छन्। यस वर्ष दुई दिन ढिलो गरी मनसुन भित्रिएको छ। मनसुन नेपालको पूर्वी भूभागमा जुन 12 प्रवेश गरेको र यससँगै मौसमी गतिविधि बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। शुक्रबार बेलुका नेपालको पूर्वी भूभाग हुँदै प्रवेश गरेको मनसुन भोलिबाट देशभर फैली मौसमी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद विभूति पोखरेलले बताउनु भएको छ। मौसम पूर्वानुमान महाशाखाले मनसुनलाई मध्यनजर गर्दै आवश्यक पूर्व तयारीमा लाग्न सबैमा अनुरोध समेत गरेको छ। होटल संघ नेपालले क्षेत्रीय होटल संघ चितवनको सिफारिसमा क्वारेन्टिन बनाउनका लागि सरकारलाई चितवनका 26 होटलको नाम दिएको छ। क्वारेन्टिन बनाउन मिल्ने होटलको नामावली पेश गरेको संघले जनाएको छ। लिस्टमा समावेश चितवनका होटलहरूमा ल्यान्डमार्क पार्क सफारी होटल स्टार ब्याङ्कुट होटल सेन्टर पार्क र होटल 7 जस्ता 2 तारे 5 होटल रहेका छन् भने 21 अन्य स्तरीय होटलहरू पनि रहेका छन्। जसमध्ये पर्यटकीय स्तरीय होटलदेखि 5 तारे होटलसम्मको नामावली समावेश गरिएको छ। हानका महासचिव साजन साखेका अनुसार हानले न्यूनतम 2,000 रुपियाँदेखि 8,000 रुपियाँ मूल्य तोकेको जानकारी दिनुभएको छ। उहाँका अनुसार पर्यटक स्तरीय होटलको सिङ्गल रुमको 3,000 सेयरिङ रुमको 2,000 रुपियाँ तोकिएको छ। त्यस्तै 1 तारे होटलका सिङ्गल रुमको 4,000 सेयरिङ रुमको 2,500 रुपियाँ तोकिएको जनाइएको छ। नवलपरासी वर्तकार सुस्ता पूर्व जिल्लाको विनय त्रिवेणी गाउँपालिकाले व्यवसायिक कृषकलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ। विनय त्रिवेणी गाउँपालिका कृषि विकास शाखाको आर्थिक वर्ष 2076-77 वार्षिक स्वीकृत कार्यक्रम अनुसार 50% लागतमा 11 व्यवसायिक कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको गाउँपालिका कृषि शाखाका प्राविधिक मनोज चापागाईले जानकारी दिनुभएको छ। विनय त्रिवेणी गाउँपालिकाले श्रम समयको बचत गर्दै सीमित जनशक्तिबाट कृषि कार्यका लागि सहज होस् भन्दै हाते ट्र्याक्टर वितरण गरिएको गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जीसीले बताउनु भएको छ। एक्सन फर सोसियल चेन्ज व्यवहारिसे व्यवस्थापन तथा पुनस्थापना केन्द्रले चितवनमा व्यवहारिसे बनेका सबको जिम्मा लिने भएको छ। जिउँदो हुँदा मात्र मानिसलाई मानवीय सम्मान दिने तर मरेको शरीरलाई हेला गर्ने र अलपत्र छोडिदिने प्रवृत्ति बढ्दै गएपछि केन्द्रले जिम्मा लिने गरी सहकार्य भएको अभियन्ता विनय जङ बस्नेतले जानकारी दिनुभएको छ। आज भरतपुरमा पत्रकार सम्मेलन गरेर बस्नेतले सडकमा मागेर खाने सडकमै मृत्युवरण गरेकाहरू जसको आफन्त हुँदैनन् मलामी हुँदैनन् ती व्यक्तिहरूको जिम्मा लिने बताउनु भएको छ। देवघाटमा रहेको जय भोले कुटी सङ्घको सहकार्यमा कार्यक्रम सुरु गरिने उहाँको भनाइ छ। धनी र नाम कमाएका व्यक्तिको मृत्यु हुँदा मलामी नबोलाए पनि व्यक्ति सहभागी हुने तर नाम ठेगाना पत्ता नलागेका व्यक्तिको सडकमै मृत्यु भए वास्तै नगर्ने समाज भएका कारण मृत व्यक्तिको पनि राम्रोसँग व्यवस्थापन हुनुपर्छ भन्ने मान्यता सहित आफूहरूले यसको जिम्मा लिने बताउनु भएको छ। काठमाडौँमा विगत 6 संस्थागत रूपमै व्यवहारिसे सबको जिम्मा लिएर दागबत्ती सहित काजक्रिया समेत गरिरहेको बताउँदै बस्नेतले अब चितवनमा पनि सोही अनुसारको जिम्मा लिने बताउनु भएको छ। मृत आत्माले चिरशान्ति पाउने गरी सबै प्रक्रिया पुरा गरेर सबको व्यवस्थापन गर्ने उहाँको भनाइरहेको छ। सरकारले दुखी गरिब सडकमा बस्नुपर्ने बताए बस्नु नपर्ने बताए पनि बजेट नाइन्चेल सडकबाट उठाउने र केही दिन व्यवस्थापन गर्ने तर बजेट निकासापछि फेरि व्यवहारिसे छोडिदिने गर्दा व्यवहारिक कार्यान्वयन नभएको बस्नेतले बताउनु भएको छ। प्रहरीले सबै कानुनी प्रक्रिया पुरा गरेपछि पनि मृतकको आफन्त भेला नपरेपछि मात्रै शवको जिम्मा लिने गरी निर्णय भएको उहाँले बताउनु भएको छ। चितवन प्रहरी महानगरपालिका र अस्पतालका प्रमुख सहितको छलफलपछि देवघाटमा कार्यालय राखेर काम सुरु भइसकेको बताउनु भयो। अहिलेसम्म काठमाडौँमा 241 व्यवहारिसे शवको पूर्ण व्यवस्थापन सहित कार्यक्रिया नै गरेको बताउँदै उहाँले एउटा शव व्यवस्थापन गर्दा करिब 12,000 खर्च लाग्ने र सो रकम केही साथीहरूको सहयोग बाहेक सबै व्यक्तिगत खर्चले व्यवस्थापन गरेको समेत बताउनु भएको छ। आफू पनि सडकमै आएर पछि परिवर्तन हुन सकेको बताउँदै बस्नेतले व्यवहारिस पनि जनता नै हुने हुन् भन्ने कुराको अवगत गराउन विभिन्न पटकका स्वास्थ्य मन्त्रीलाई भेट्न खोजे पनि उनीहरूले चासो नदिएको गुनासो गर्नुभएको छ। यो सरकारले आगामी वर्षमा भने केही बजेट निकासा गरिदिने विश्वास व्यक्त गर्नुभयो। चितवनका किसानलाई केराका बिरुवा वितरण गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ भरतपुरले 50% अनुदानमा 55,445 बिरुवा वितरण गरेको हो। मालभोग जातमा लाग्ने पानामा रोग विस्थापनका लागि रोग सहन सक्ने विलियम हाइब्रिड र जिनाइन जातका टिस्यु कल्चर बिरुवा वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका कृषि अधिकृत इन्द्रप्रसाद ढुङ्गानाले जानकारी दिनुभएको छ। वातावरण विकास तथा अनुसन्धान केन्द्र नवलपुरले जनक कलेज गैंडाकोटमा तयार भएको क्वारेन्टिनलाई आज एक कार्यक्रमका बीच सेनिटाइजिङ स्प्रे मेसिन हस्तान्तरण गरेको छ। केन्द्रले आज बिहान कलेज परिसरमै पुगेर वडा नम्बर 5 वडा दक्षिण नवराज कडेलको रोहबरमा क्वारेन्टिन व्यवस्थापन समितिका संयोजक बलराम चालिसालाई स्प्रे मेसिन हस्तान्तरण गरेको वातावरण विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष थानेश्वर चालिसेले बताउनु भएको छ। सो अवसरमा गैंडाकोट नगरपालिका वडा नम्बर 5 वडा अध्यक्ष नवराज कणेलले सामाजिक गतिविधिमा विगत एक वर्षदेखि क्रियाशील रहेको संस्थाले आफ्नै वडामा तयार हुँदै गरेको क्वारेन्टिनका लागि स्प्रे मेसिन हस्तान्तरण गरेको भन्दै आभार व्यक्त गर्नुभएको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। नेपालको नयाँ नक्सा निशान छापमा कालापानी लिपुलेक र लिम्पिया धुरा समेटिएको नक्सा राख्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मत अनुमोदन। खुसियालीमा आज देशका विभिन्न स्थानमा दीप प्रज्वलन। कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या 18, थपिए 273 संक्रमित, संक्रमितको संख्या 5,335 पुग्यो। सरकारलाई क्वारेन्टिन बनाउन चितवनका 26 होटलको लिस्ट, कोठाको मूल्य 8,000। प्रधानमन्त्री स्वरोजगार कार्यक्रम गैंडाकोट 3 आजबाट सुरु। र गैंडाकोट 14 युवाहरू सरकारलाई खबरदारी गर्दै चितवनमा व्यवहारिसे शवको जिम्मा लिने एक्सन फर सोसियल चेन्जको उद्घोष। भोलिबाट पानी पर्ने सम्भावना, सतर्कता अपनाउन मौसमविदको आग्रह। हवस् त, नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6, इन्टरनेट अनलाइनमा www.vijayfm.org.np र 101.6 विजय एफएम नामको आधिकारिक फेसबुक पेज मार्फत संसारभरकै साथ प्रसारण भइरहेको साँझ 7 विजय खबर सकियो। प्राविधिक मित्र गगन गिरीलाई धन्यवाद। माया कोणेल बिदा हुन्छु। नमस्कार।